नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। बदलिन्दो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। मंगसिरमा हुने चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूबीच गठबन्धन बनाउने होड चलेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेलसँगै पार्टी एकीकरणको समेत घोषणा गरेपछि नेपाली कांग्रेसले पनि आफ्नो एजेण्डा मिल्ने दलसित गठबन्धन बनाउने निर्णय गरेको छ। जस अनुसार नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी राजपा नेपाल, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका दलसित चुनावी एकता गर्ने घोषणा गरेको छ। बाँकी रहेका दलहरूलाई पनि आफ्नो गठबन्धनमा तान्न एमाले र कांग्रेसले छलफललाई तीव्र पारेका छन्। दलहरूबीचको यो पछिल्लो गठबन्धनको आवश्यकता किन पर्यो र यसले दीर्घकालमा नेपाली राजनीतिमा के कस्ता प्रभाव पर्छन् भन्ने बारेमा हामी आजको कार्यक्रममा छलफल गर्दैछौ। छलफलका लागि यति बेला हामीसित हुनुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। आचार्यजी, स्वागत छ तपाईँलाई उज्यालोमा।
हस् धन्यवाद।
पछिल्लो चोटि भएको यो राजनीतिक गठबन्धनलाई कसरी लिनुभएको छ?
होइन, अब राजनीतिक गठबन्धन अप्रत्याशित हो, होइन, अचम्म खालको भयो। खास गरी अब अचम्म मान्ने त अहिले जुन एलायन्स भइरहेको थियो काङ्ग्रेस र माओवादीको, कङ्ग्रेसको लागि यो अब ठुलै अचम्म भयो होला। तर अब मुलुकको चाहिँ ऐतिहासिक क्रमबाट हेर्दा, वाम आन्दोलनहरू हेर्दाखेरि, नेपालको कम्युनिस्ट आन्दोलनहरूको इतिहास पल्टाउँदाखेरि, यस्ता चाहिँ एलायन्सहरू भइरहेकै छन्, होइन। अब अहिले चाहिँ अचानक चाहिँ दुईवटा निर्वाचनको अगाडि भएको हुनाले अब कङ्ग्रेसलाई अलिकति सक लागेको छ। अहिले त अब सकबाट अलिकति तग्रिँदै पनि छ उसले पनि डेमोक्रेटिक एलायन्स गरेर। त अब नेपालको चाहिँ वाम आन्दोलनको पृष्ठभूमि, कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि र एकता हेर्दाखेरि चाहिँ अब मलाई चाहिँ धेरै अस्वाभाविक, अचम्म, आश्चर्य लागेको छैन। किनभने योभन्दा यो नेपालमा वाम एकताको कुरा वाम पार्टी चाहिँ बनेदेखिकै झन्डै 7 सालदेखि नै चाहिँ यो कुरा चाहिँ चलिरहेको छ, होइन। तर यसले मूर्त रूप लिएको कहिले पनि छैन। विभिन्न चरणमा विभिन्न किसिमले कुराहरू उठेका छन्, चाहे पुष्पलाल हुँदा होस्, चाहे मनमोहन अधिकारी हुँदा होस्, चाहे चाहिँ अब झापाली आन्दोलन हुँदाखेरि होस्, चाहे विभिन्न चाहिँ होइन 18-20 चाहिँ वाम शक्तिहरू चाहिँ विभाजित छन् कम्युनिस्ट पार्टीहरू नेपालमा। त्यो पृष्ठभूमिलाई हेर्दाखेरि चाहिँ एकता हुनु चाहिँ कम्युनिस्ट चरित्र, नेपालको कम्युनिस्ट चरित्रको विपरीत चाहिँ व्यवहार देखिन्छ। एकता हुनु फुट्नु स्वाभाविकै देखिन्छ। जस्तो माओवादी 6 फुटिसक्यो, होइन,
फुट्दै जुट्दै भयो,
फुट्दै पनि छ, जुट्दै पनि छ। तर के चाहिँ फुट्ने क्यारेक्टर चाहिँ कम्युनिस्टहरूको स्वाभाविक हो, देखिन्छ नेपालमा। जुट्ने क्यारेक्टर चाहिँ अलिकति अस्वाभाविक जस्तो देखिन्छ। तर पनि एउटा ठुलो चाहिँ वाम एकता भएको चाहिँ वाम मोर्चाकै नाममा 46 सालको आन्दोलनमा हो। 46 सालको आन्दोलनमा वाम मोर्चा साना प्रधान देशको चाहिँ अध्यक्ष हुनुहुन्थ्यो र नेपाली काङ्ग्रेससँग मिलेर आन्दोलन गर्दा त्यो एउटा पृष्ठभूमि छ। तर त्यसमा के हो भन्दाखेरि चाहिँ मनमोहन अधिकारीले नेतृत्व गरेको चाहिँ मार्क्सवादी र तत्कालीन झापा आन्दोलनबाट सृजित, झापा आन्दोलनबाट उद्भव भएको र मदन भण्डारीले नेतृत्व गरेको पार्टीको बीचमा चाहिँ एकीकरण भएको हो।
त्यो चाहिँ अहिलेको एमाले,
त्यो चाहिँ आजको एमाले हो, होइन। त्यो एउटा धेरै ठुलो एकता नै त्यसलाई मान्नुपर्छ, होइन। यद्यपि संगठनात्मक रूपमा मालेको त्यतिखेर शक्ति थियो, तर बाहिरी पोस्टरमा भरतमोहन, मनमोहन, सिद्धिलाल, केशरमणि, साना प्रधानहरूको एउटा व्यक्तित्व चाहिँ निर्माण भएको थियो। त्यो एउटा एकतापछि नेपालमा खासै कम्युनिस्ट एकताको कुराहरू पछि चाहिँ गौड भएर गयो। अब अहिले यो के कारणले चाहिँ यो एकताको महत्त्व छ भन्दाखेरि चाहिँ नेपालमा जनमत चाहिँ कम्युनिस्टको छ, वाम शक्तिको छ, होइन। त्यसले चाहिँ पार्लियामेन्टमा र राज्यमा, राज्य भन्नाले स्टेटमा सही चाहिँ रिप्रेजेन्टेसन पाइरहेको थिएन। त्यो भोट खेर गइरहेको थियो, होइन। अब भोट चाहिँ झन्डै 50%भन्दा बढी हुने वाम शक्तिको, तर तिनीहरूको चाहिँ पार्लियामेन्टमा रिप्रेजेन्टेसन र चाहिँ स्टेटमा रिप्रेजेन्टेसन चाहिँ विक भइरहेको थियो। मलाई लाग्छ यो कुरोको रियलाइजेसन भएर अब भोट खेर जान नदिउँ एउटा पृष्ठभूमि थियो। अब पोजिटिभली हेर्दाखेरि चाहिँ होल वाम शक्तिलाई एक ठाउँमा ल्याएर मुलुकको ट्रान्सफर्मेसनमा चाहिँ हामी अब कङ्ग्रेसलाई चाहिँ चाइलेज दिन्छौँ, अब यो मिल्दाखेरि चाहिँ हामी दुई तिहाई जितौँला या बहुमत जितौँला भन्ने सोचबाट यो अगाडि भएको हो भने यो जनताको सही प्रतिनिधित्व चाहिँ यसले गर्दछ, त्यसमा कुनै टाउको दुखाउनु पर्ने काम छैन होइन। तर अब होइन, अब मलाई चाहिँ लागेको के छ भन्दाखेरि चाहिँ यो चाहिँ रियाक्सनबाट भएको भन्ने मलाई लागिरहेछ।
रियाक्सन भनेको
चाहिँ अब माओवादी र काङ्ग्रेस मिल्यो, माओवादी र काङ्ग्रेस मिलेर स्थानीय निर्वाचनमा पनि भाग लिए, एमाले सोचेको जस्तो दिग्विजय पनि भएन होइन। अब भोलिको चुनावमा दुईवटा चुनाव छ, एउटा प्रदेशको छ एउटा केन्द्रको छ होइन। भोलिको प्रदेशको र केन्द्रको चुनावमा एमाले दुईवटा कुरा ठान्यो, एउटा मनोवैज्ञानिक रूपले सत्तामाबाट धेरै टाढा जाँदैछ होइन, काङ्ग्रेस माओवादीको गठबन्धनले फेरि पाँच वर्षको सत्ता चलाउने भयो, त्यो एउटा मनोवैज्ञानिक त्रास र भयले चाहिँ एमालेलाई गाँज्यो, एमाले नेतृत्वलाई। र अर्को के हो भन्दाखेरि चाहिँ आखिरमा हिजो मबाट थुतेर लिएर गएकै हो प्रचण्डलाई एउटा बेस्ट अफर दिउँ र एउटा वाम शक्ति निर्माण गरौँ होइन। र चाहिँ त्यसले चाहिँ के छ भन्दाखेरि चाहिँ कम्तीमा पनि त्यसले चाहिँ एकीकरण नभए पनि निर्वाचनमा चाहिँ वाम शक्ति मिल्दाखेरि चाहिँ कम्युनिस्टहरूको बाहुल्य रहन्छ भनेर यो चाहिँ र काङ्ग्रेसलाई साइडमा राख्न सकिन्छ भन्ने रियाक्सनमा
भनेको इगो हो। यो अस्ति नै अब केपी ओली नेतृत्वको सरकार ढालेको थियो काङ्ग्रेसले, त्यसकै इगो फेर्न चाहिँ अहिले केपी ओलीले चाहिँ गराउनुभयो भन्दा
मलाई के लाग्छ भने केपी ओलीजीले यो काम धेरै सुविचारित गर्नुभएको छैन। कम्युनिस्ट पार्टीले एमाले चाहिँ कसरी सोचिरहेको होला भन्दाखेरि चाहिँ अब यो मेरो अनुमान मात्रै हो, म गलत पनि हुन सक्छु, तर मलाई के लागिरहेछ भन्दाखेरि चाहिँ दुईवटा कुरा लाग्छ कि एउटा त केपी ओलीको सरकार ढलेको प्रचण्डको कारणले काङ्ग्रेसले त्यसमा प्ले गरेको, अर्को चाहिँ के भन्दाखेरि चाहिँ भोलिको दिनमा पनि सरकार टाढिने त्यो पनि के भन्दाखेरि चाहिँ कम्युनिस्ट र काङ्ग्रेस मिलेर एउटा कम्युनिस्ट चाहिँ किनारामा पर्ने, त्यसमा चाहिँ एमाले पार्टीको ऱ्याङ्क एन्ड फाइलले चाहिँ अहिलेको स्थानीय निर्वाचन जब हेऱ्यो लास्टमा भइरहेको दुई नम्बर प्रदेशमा पनि हेर्दाखेरि उसले के बुझ्यो भने कोलिसन नगरिकन बहुमतमा पुगिँदैन, कोलिसन नगरिकन सरकारमा पुगिँदैन। त कोलिसन गर्ने चाहिँ कोसँग, कोलिसन गर्न सबभन्दा सहज र सुविधाजनक स्थिति त कोसँग, काङ्ग्रेससँग गरेर त भएन। त अब एउटै ऐतिहासिक पृष्ठभूमि भएको, एउटै वैचारिक दर्शन भएको, एउटै विकासक्रममा चाहिँ यात्रा पनि एउटै भएको, त्यो चाहिँ के हो भने उसले माओवादीलाई देख्यो। तर माओवादी आफै पनि चाहिँ लत्रेर जानेवाला थिएन एमालेसँग, दुईवटाको बीचमा चाहिँ त ठुलो कि म ठुलो भन्ने कुरा त यस बीचमा चाहिँ छिनोफानो हुन बाँकी नै थियो, बाँकी नै छ अझै पनि, किनभने पहिलो संविधान सभा चुनावबाट चाहिँ माओवादी ठुलो भएको, एमाले धेरै सानो भएको, दोस्रोबाट फेरि के छ भन्दाखेरि एमाले ठुलो भएको माओवादी सानो भएको, त्यसकारणले नेपालको कम्युनिस्ट धारको सही प्रतिनिधित्व को हो, कम्युनिस्ट धारको चाहिँ मेन पार्टी मेन स्ट्रिम पार्टी भन्ने कुराको छिनोफानो नभइरहेको बेलामा सानोतिनो अफरबाट प्रचण्डले मान्छन् भन्ने कुरा चाहिँ एमाले नेता र त्यसको ऱ्याङ्क एन्ड फाइललाई लागेन। नलाग्दाखेरि उनीहरूले के गरे भनेर भन्दाखेरि चाहिँ पार्टी एकीकरण गर्ने, 40-60 जाने होइन, र एउटै चाहिँ ठुलो वाम मोर्चा क्रिएट गर्ने, वाम शक्ति क्रिएट गर्ने, र कङ्ग्रेसलाई चाहिँ कङ्ग्रेसले जुन ढङ्गले चाहिँ खड्गो ओलीजीलाई व्यक्तिगत रूपमा चाहिँ भनौँ न डिजाइन गरेर हटाएको थियो, र त्यसमा कता कता परोक्ष रूपमा भारतको पनि नाम जोडिन आउँछ फेरि, किनभने भारत माओवादी र कङ्ग्रेस मिलेर मलाई हटाएको भनेर भन्ने चाहिँ खड्गो ओलीजीको दिमागमा यो बसेको छ होइन। अब त्यसलाई कसरी च्यालेन्ज दिने भन्दाखेरि चाहिँ अब माओवादीलाई थुतेर आफूसँग मिलाउने, र त्यो कार्यमा चाहिँ अहिले यतिखेर चाहिँ त्यो कार्य गरे पनि त्यो कार्य गरिसकेपछि के भयो भन्दाखेरि चाहिँ काङ्ग्रेस त सक्ट भयो, आफूसँग सत्तामा छ सरकारमा छ होइन, त अचम्म के छ भन्दाखेरि के पनि थाहा छैन, तर अचानक यो घटना त घट्यो, घटिसकेपछि काङ्ग्रेसलाई चाहिँ मैले चाहिँ भन्ने गरेको 7-8 लिटरको भुइँचालो गयो र काङ्ग्रेस पनि नर्भस भयो। तर अहिले अलिअलि तग्रिँदै किन छ भने डेमोक्रेटिक एलायन्स गर्ने भन्दैछ र चाहिँ अब अलिकति उसले आफ्नो चाहिँ धरातलमा जहाँ टेक्नु पर्ने हो त्यहाँ टेक्दैछ।
अघि चाहिँ अहिलेको गठबन्धन वाम गठबन्धनलाई रियाक्सन भनेर भन्नुभयो, रियाक्सन नै मान्ने हो भने त चुनावपछि त निरन्तर नहुन पनि सक्छ नि होइन।
मलाई लाग्छ यो चाहिँ चुनावसम्मको चाहिँ हरिबुर हो जस्तो लाग्छ। मैले त्यो सबुदेलाई 10 पढेँ सहमति पत्रलाई, त्यसमा दुई तिनवटा ठाउँमा चाहिँ के छ भने अब पार्टी एकीकरणको प्रक्रियापछि निर्वाचनमा गएको भए अब मेरो विचारमा चाहिँ सबैले सूर्य चिन्ह लिएर गएको भए त्यो सही अर्थमा कम्युनिस्ट एलायन्स हुन्थ्यो, जुन चाहिँ 47 सालको चुनावमा भएको हो र त्यतिखेर त्यसले 70 सिट जति ल्याएको थियो होइन, 69 सिट होइन, त्यतिखेर चाहिँ 205 होइन, त ठुलो अचानक एउटा ठुलो चाहिँ कम्युनिस्ट पार्टी नेपालमा होइन 4 सिटबाट 70 सिटको हाराहारी पुगेको थियो। अहिले चाहिँ के सम्भावना थियो भन्दाखेरि चाहिँ पार्टी एकीकरण भएर माओवादी पार्टी र एमाले पार्टी एकीकरण भएर एउटै चुनाव चिन्हबाट चाहिँ चुनावमा गएको भए, अझ खास गरी सूर्य चुनाव चिन्ह लिएर गएकै भए, मेरो आफ्नो चाहिँ अनुमानमा अहिलेको वातावरण अहिलेको भूधरातलीय यथार्थ हेर्दाखेरि चाहिँ दुई तिहाई नभए पनि बहुमत चाहिँ कम्फर्टेबली ल्याउँथ्यो होला। तर त्यहाँ के देखिन्छ भनेर भन्दाखेरि चाहिँ 6 बुँदेमा चाहिँ अहिले चाहिँ चुनावी तालमेल गर्ने 40-60 त्यो भन्ने बित्तिकै प्रचण्डजीको त्यहाँ चाहिँ गेम देखिन्छ होइन,
उहाँले 40%
चाहिँ सेफ गर्नुभयो, जो जुन उहाँको हैसियतै थिएन उसको हैसियत चाहिँ त्यसको आदि हो, साँच्चै उसको इमान्दारिताको अफर हो भने 20% हाराहारीमा हो, उसले सिटी जित अहिले जुन ढङ्गले स्थानीय निर्वाचनमा उसले जनमत बटुलेको छ त्यो पनि त्योभन्दा माथिको छैन। तर अब 40% दिनु भनेको चाहिँ अब मलाई लाग्छ एमआलएले पनि आफ्नो ढङ्गले क्यालकुलेसन गरेको होला होइन, आफूले जित्ने ठाउँमा आफूले नै, आफूले नजित्ने ठाउँमा र आफू चाहिँ माओवादी चाहिँ दोस्रो भएको ठाउँमा आफू पहिलो भएको ठाउँमा आफै उठ्ने, जहाँ चाहिँ कङ्ग्रेस र मधेसवादीसँग चाहिँ माओवादी दोस्रो छ त्यहाँ चाहिँ माओवादीलाई सपोर्ट गर्ने भन्ने होला, यो मलाई थाहा छैन, तर क्यालकुलेसन के के गरेकै होला होइन, काङ्ग्रेसले पनि त्यसै आधार चाहिँ बनाउँछ भोलि। अब 40% उसले सिट पाउँदाखेरि उसको चाहिँ अहिले पार्टी एकीकरण त भएको छैन, एउटै चुनाव चुन्नुमा पनि यहाँ लडिरहेका छैनन्, भोलिको दिनमा त पृथक पार्टीबाट हँसिया हतौडाबाट उसले चुनेर जान्छ, उसले चाहिँ अब सूर्य चुनाव चुन्नुमा जितेर जान्छ, त माओवादीको एउटा साइजेबल सङ्ख्या आयो भने माओवादीको बार्गेनिङ पावर चाहिँ हाई हुन्छ,
एमालेको भन्दा माओवादीको सिट बढी आयो भने पनि त
एमालेको भन्दा माओवादीको सिट धेरै आउनै पर्दैन, माओवादीको कारणले सरकार बन्ने कुरा चाहिँ सम्भावना बढेछ भने फेरि प्राइम मिनिस्टर चाहिँ प्रचण्डले खाना बेर लाउँदैनन् त्यो काङ्ग्रेससँग मिलेर, किनभने उनको चरित्र त्यही खालको देखिन्छ, कहिले कोसँग कहाँ कतिखेर मिल्छन् र कसलाई झट्का दिन्छन् त्यो भन्न सकिँदैन, त्यसै कारणले अहिले यो वाम एकता हो, यसले चाहिँ मुलुकको रूपान्तरण गर्छ, यसले लामो यसले यात्रा तय गर्छ भनेर भन्नको लागि खास गरी ए माओवादीको पृष्ठभूमि र हिजोको नेपालको कम्युनिस्ट आन्दोलनको यात्राक्रम हेर्दाखेरि चाहिँ ठुलो शङ्का छ। तर अब म जस्तो मानिसले व्यक्तिगत रूपमा शुभचिन्तकहरूले चाहिँ भन्ने के हो भने माओवादी वाम एकता नेपालमा एकदम जरुरी छ, जोसुकै होस् तर एउटा स्थिर सरकारको लागि नेपालमा वाम एकता जरुरी छ, र नेपालमा एउटा सेन्टरबाट लेफ्टपट्टिको पार्टी पनि जरुरी छ। अहिले चाहिँ के छ भने सबै मानिसहरू सबै पार्टीहरूको नेतृत्व पनि र हाम्रो आर्थिक चाहिँ विकासको ढाँचा पनि सेन्टरबाट राइटतिर गएको छ, एक्सट्रिम लिबरलाइजेसन होइन, अनि त्यसकारणले अब एमालेको नेतृत्वमा माओवादी मिलेर सेन्टरबाट लेफ्टपट्टिको पार्टी गयो भने नेपालमा सोसियल जस्टिसका कुराहरू होइन वेलफेयर स्टेटका कुराहरू जुन एउटा चाहिँ यसको चरित्र हुन्छ त्यो बोक्ने पार्टी चाहिएको छ। अब काङ्ग्रेस के हुन्छ भने सेन्टरबाट अब यो राइटतिर जान्छ, मधेसीहरूसँग मिल्नु राप्रपासँग मिल्नु भनेको हिजोको दिनमा राजाका कुरा धर्मका कुरा होइन यो सबै कुराहरूलाई चाहिँ भाषाका कुरा जातिका कुराहरूसँग गएर मिल्नु हो नि यो त होइन मधेसीहरूसँग मिल्नु भनेको, त्यस कारणले यो सेन्टरबाट राइट जाने पार्टी जस्तो अहिले एनडिए छ इन्डियामा नेसनल डेमोक्रेटिक एलायन्स भन्ने छ नरेन्द्र मोदीको नेतृत्वमा, र अर्को युपिए छ युनाइटेड प्रोग्रेसिभ एलायन्स भन्ने कङ्ग्रेस साईको नेतृत्वमा होइन, अब यहाँ पनि के हुन्छ भने बिस्तारै चाहिँ यो चाहिँ पार्टीहरूको चाहिँ नाम र रूपभन्दा पनि यो एलायन्सको नाम र रूपले चाहिँ भोलि चिनिन्छ यिनीहरू दुईवटा तिनवटा चुनावमा गइसकेपछि, त त्यसै कारणले टू पार्टी सिस्टम जस्तो पनि हुन सक्छ नेपालमा, यो चाहिँ अत्यन्तै जरुरी हो, तर यसमा धेरै यसको जाने बाटाहरू जुन ढङ्गले तय गर्नु पर्थ्यो एमाले र माओवादीले ती बाटाहरूमा चाहिँ सुविचारित चाहिँ त्यो कडीहरू मिलाउन सके जस्तो लाग्दैन, किनभने जिल्ला जिल्लामा यसको डिबेटै भएको छैन, वैचारिक डकुमेन्टहरू पनि पृथक पृथक छन्, जुन विचार दर्शनको जुन डकुमेन्टहरू छ अब एउटाले बौद्धले जनवाद भन्छ अर्कोले जनवादी क्रान्तिको धुकधुकी छोडेकै छैन होइन, अब एउटाले खालि डिस्ट्रिब्युटिभ कुरा गर्छ के अरे वितरण मात्रै गर्ने स्टेटले, अर्कोले आर्थिक वृद्धिको लागि चाहिँ लिबरलाइजेसनको कुरा गर्छ जुन ग्लोबल पोलिटिक्समा छ, ग्लोबल इकोनोमी एजेन्डामा छ। त्यसकारणले यिनीहरूको आर्थिक राजनीतिक एजेन्डाहरू चाहिँ यथावत राखेर चुनावमा मात्रै मिलेका हुन् भन्ने आधार चाहिँ त्यहाँ भेटिन्छ र त्यसलाई ब्याक गर्न चाहिँ छ बुधेले पनि ब्याक गरिरहेको छ। अहिले जुन भइरहेको छ बुधे छ नि त्यो किनभने चुनावसम्म मात्रै छ त्यसको यात्रा। चुनावपछि के गर्ने भन्दाखेरि पार्टी एकीकरण अब अहिले भनौँ न अब अहिले नै कतिपय कुरा भोलि चाहिँ समस्या आउँछ। समस्या के आउँछ भने सिट बटवारामा समस्या आउँछ, विचारमा समस्या आउँछ, नाममा समस्या आउँछ, चुनाव चिन्हमा समस्या आउँछ, गन्तव्यहरूमा समस्या आउँछ, रणनीतिमा समस्या आउँछ, कार्यनीतिहरूमा समस्या आउँछ। त्यो आइसक्यो
भनेपछि त यो पार्टी एकता चाहिँ अब यो चुनावमा एमाले कार्यकर्तालाई हँस्या हतौडामा अनि माओवादी कार्यकर्तालाई सूर्यमा भोट हाल्नको लागि सहज बनाउनको लागि चाहिँ पार्टी एकताको कुरा गरिराखेको
हो। त्यहाँनिर यस्तो हो, यो त्यसैले मैले भनेको यो अलिकति चाहिँ यसको पछाडि चाहिँ रियाक्सन ठुलो छ कि काङ्ग्रेसलाई चाहिँ साइज भन्दै देखाइदिन्छु भन्ने, किनभने यो काम गर्नको लागि समय लाग्छ कि एमाले कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्नको लागि देशव्यापी रूपमा दार्चुलादेखि ताप्लेजुङसम्म झापादेखि लिएर कञ्चनपुरसम्म यसको लागि समय लाग्छ, यसको लागि प्रशिक्षण चाहिन्छ, ट्रेनिङ चाहिन्छ, किन हामी यो बाटोमा गयौँ भनेर भन्नुपर्ने हो त्यो भन्ने कुनै समय छैन। अपरझट अचानक अप्रत्याशित रूपमा आएको छ यो कोलिसन होइन, अब यसलाई एकीकरणसम्मको चाहिँ यात्रा भनेर सैद्धान्तिक लेपन गरिएको छ होइन, एकीकरणसम्मको यात्रामा हुने चाहिँ कैयन चाहिँ भन्नु दुर्घटनाहरूलाई चाहिँ मिनिमम गर्ने काम गरिएकै छैन। त्यसकारणले अब मेरो चाहिँ शुभेच्छा चाहिँ एकीकरण होस् भन्ने हो, तर मैले जति राजनीति बुझ्छु या बुझेको छु मेरो क्षमताले अब ठिक भएको हो भने यो चाहिँ निर्वाचनसम्म मात्रै नै हो। तर के छ भने यसले चाहिँ देशको चाहिँ अरू अरू क्षेत्रहरूलाई पनि तरङ्गित पारेको छ होइन, नेपालको हरेक क्षेत्रलाई वाम एकताले तरङ्गित पारेको छ, नेपालको मिडिल क्लासलाई तरङ्गित पारेको छ। मिडिल क्लासलाई केही डर पनि भएको होला, अब प्राइभेट सम्पत्ति के हुन्छ भोलि दुईटिआई जित्यो भने कम्युनिस्टहरूले नेपालको प्राइभेट सेक्टर त धराशायी हुन्छ कि भने त्यो पनि छ डर। अर्कोतिर ग्रास रुटको चाहिँ भनौँ न एउटा चाहिँ मार्जिनल जो कम्युनिटी छ भनौँ न गरिब श्रमजीवी होइन अनि किसान किसानहरू तिनीहरूलाई चाहिँ ए अब कम्युनिस्टको सरकार आउने भयो अब चाहिँ नेपालमा यो फ्युडल सिस्टमको सामन्ती सिस्टमको अन्त भएर एउटा समाजवादी सिस्टमको सुरुवात हुन्छ कि जुन संविधानले समाजवाद उन्मुख राष्ट्र बनाउने भनेको छ त्यसको लागि त वाम एकता त अनिवार्य थियो भनेर उत्साह पनि भरेको हुनसक्छ होइन। त्यसकारणले यसले समाजको हरेक तबकालाई हरेक क्षेत्रलाई हरेक वर्गलाई यसले छोएको चाहिँ छ।
सँगसँगै हामीले बाबुराम भट्टराई पनि मिसिनु भएको छ, उहाँको चाहिँ पुरै निकालेको छौँ।
अहिले बाबुरामजीको मिलान भनेको चाहिँ कस्तो हो भने उहाँको अब उहाँले कम्युनिस्ट पार्टी छोडेर हिँडे भन्नुभएको मान्छे होइन, अब मसँग पर्सनली कुरा गर्दा मैले त्यो भन्नुभएको थियो। तर के भने फेरि बृहत् कम्युनिस्ट पार्टीमा इन्ट्री गर्नुभएको छ, मलाई लाग्छ उहाँलाई यस बिचमा चाहिँ के रियलाइजेसन भएको भने म पार्टी चलाउन सक्दिनँ, पार्टी चलाउने काम गाह्रो रहेछ, त्यसैले नयाँ शक्ति पार्टीमा धेरै मान्छेहरूले छोडेर पनि गए, तिमीहरू सबै छोडेर जान्छौ भने मलाई मात्र के खाँचो लागेको छ भनेर उहाँले पनि झोकमा चाहिँ अब उहाँले रोललेस भएर बसिरहनु भएको थियो राष्ट्रिय राजनीतिमा, कुनै भूमिका थिएन। अब भूमिका चाहिँ अब कम्युनिस्ट एलायन्सले दिइहाल्छ कि साँच्चै नै यसलाई प्रोग्रेसिभ यसलाई ट्रान्सफर्मेसन चाहिँ गर्न सक्ने नेपाली समाजलाई पार्टी बनाउनलाई म पनि एउटा केही रोल खेल्न सक्छु कि भनेर उहाँ जस्तो मान्छे चाहिँ पार्टीमा बसेर मुलुकलाई परिवर्तनको लागि काम गर्नै पर्ने हो। तर उहाँले म छुट्टै पार्टी बनाएर अगाडि बढ्छु भन्दा उहाँले सक्नु भएन, यो फ्याक्ट कुरा हो। त्यो नसकेको रियलाइजेसन उहाँले चाँडै गर्नुभयो र उहाँ त्यो पार्टीमा जानुभयो। अब खालि उहाँलाई नैतिक सङ्कट के भन्दाखेरि चाहिँ म अब कम्युनिस्ट होइन, कम्युनिस्ट रहेन, कम्युनिस्ट पार्टीको अब उपनेता छैन भनेर अलिअलि उहाँले डिबेट्स पनि चलाउनु भयो। अब केही नैतिक सङ्कट उहाँलाई परिरहेको होला, अब त्यसलाई उहाँले केही न केही सैद्धान्तिक जामा पहनाएर त्यहाँबाट उम्किने या अब के गर्ने गर्नुहुन्छ त्यो चाहिँ अब उहाँको व्यक्तिगत कुरामा नजाउँ होइन, तर उहाँको पार्टीले काम गरेन,
त्यही नै कारण हो,
त्यही नै कारण हो। त्यो सबभन्दा चाँडै बुझ्ने मान्छे उहाँ हो, उहाँका इष्टमित्र दायाँ बायाँहरूले पनि उहाँलाई छोडेर हिँडे होइन, अब देवेन्द्र पौडेलले पनि छोडेर हिँडे, रामेश्वर खनालले पनि छोडेर हिँडे होइन, भूमाराम खनालले पनि छोडेर सबैले छोडेर हिँडिसकेपछि पार्टी बन्ने कसरी। त्यस कारण मेरो विचारमा अब उहाँले चाहिँ जे गर्नुभयो ठिक गर्नुभयो, उहाँलाई साधुवादै दिनुपर्छ। तर के छ भने यो वाम एकतालाई अगाडि लिएर जान सक्यो भने यो अहिलेको जो जेनेरेसन छ प्रचण्डको बाबुरामजीको र चाहिँ खड्गवलीजीको यसलाई उहाँहरूले चिरस्थायी बनाउन सक्नुभयो र अगाडि लिएर जान सक्नुभयो भने यो नेपालको र नेपाली जनताको हितमा छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिन्द नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीचको चुनावी गठबन्धन, यो गठबन्धन बनेपछि नेपाली कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको आवश्यकता र यी गठबन्धनले दीर्घकालमा पार्ने प्रभावका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। पछिल्लो समय राजनैतिक दलहरूबीच गठबन्धन बनाउने होड चलेको छ। मंगसिरमा हुने चुनावलाई लक्षित गरेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले तालमेलसँगै पार्टी एकीकरणको समेत घोषणा गरेपछि नेपाली कांग्रेसले पनि आफ्नो एजेण्डा मिल्ने दलसित गठबन्धन बनाउने निर्णय गरेको छ। अहिलेको कार्यक्रममा हामी यी गठबन्धनको आवश्यकता र यी गठबन्धनले नेपालको राजनीतिमा पार्ने प्रभावका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। आचार्यजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
यो अघि त अलिअलि अब वाम एकताको कुरा गर्यौं, सँगसँगै लोकतान्त्रिक गठबन्धनको पनि हामीले कुराकानी गर्यौं। अब यसले हाम्रो नेपाली राजनीतिमा पार्ने दीर्घकालीन प्रभावको कुरा चाहिँ के हुन सक्छन्?
यसले दीर्घकालीन प्रभाव यसरी पार्दछ हेर्नुहोस्, यसले पार्टी पोलराइजेसन हुन्छ। पार्टी पोलराइजेसन भनेको मैले अघि पनि भने
गठबन्धनको कुरा,
अघि मैले भने यो एउटा लेफ्ट पार्टीको नेतृत्वमा एलायन्स हुँदाखेरि त्यसले लेफ्टबाट चाहिँ सेन्टरबाट त्यसले लेफ्टपट्टि जान्छ। त्यसको राज्य सत्ता कस्तो हुन्छ भने लोक कल्याणकारी हुनु पर्यो, वृद्धहरूलाई अझ भत्ता वृद्धि गर्ने, विधुवाहरूलाई भत्ता वृद्धि गर्ने, किसानहरूलाई राहत धेरै दिने, डिस्ट्रिब्युटिभ सिस्टममा यो जान्छ, जानै पर्छ। यसको क्यारेक्टर त्यही हुन्छ। अर्को चाहिँ अब सेन्टरबाट चाहिँ राइटपट्टि जाने काङ्ग्रेस नेतृत्वको सरकारले यसले चाहिँ कर्पोरेट हाउसहरूलाई चाहिँ मदत गर्ने, अलिकति ग्रोथलाई सेन्टर गर्ने, होइन अलिकति चाहिँ वितरणभन्दा पनि उत्पादन वृद्धिमा यसले लाग्ने। अब अहिलेको फेज हेर्दाखेरि चाहिँ केमा जाने भन्ने कुरा त डिबेटेबल छ, किनभने वितरण प्रणालीमा धेरै जाँदाखेरि चाहिँ अब ग्रोथ नभइकन चाहिँ के वितरण गर्ने? एउटा गाईले दुध त दिनु पर्यो नि, 10 लिटर दुध दियो भने अलिकति त्यहाँ 10 जनालाई बाँड्न पनि पुग्ला। त त्यसकारणले चाहिँ अब यो दुइटै चुनौतीले भरिएको छन्, होइन बाटो दुवैको आर्थिक वृद्धिको बाटो चुनौतीले भरिएका छन्। एउटामा सामाजिक न्यायको अभाव देखिन्छ, अर्कोमा उत्पादन वृद्धिको अभाव देखिन्छ। त भोलिको दिनमा यसको असर भएको आर्थिक नीतिमा पर्छ, राज्यको स्ट्रक्चरमा पनि पर्छ, होइन पार्टीहरूको क्यारेक्टरमा पर्छ। पार्टीहरू पोलराइज हुन बाध्य हुन्छन्, कसै न कसै ठुलो पार्टीको ओत लाग्नै पर्ने हुन्छ। र मेरो विचारमा पार्टी शुद्धिकरणको प्रक्रिया पनि यसबाट सुरु हुन्छ। अहिले के भएको छ भने अहिले पार्टी र तिनको नेतालाई सानो सानो चाहिँ समूहहरूले चाहिँ तिनीहरूलाई थ्रेटमा राखेका छन्, मैले भनेको मान नभए म चाहिँ अर्को पार्टीसँग गएर मिल्छु भनेर। तर पार्टीको मर्जरको जुन पोजिसन हुन्छ ठुलो भयो भने के हुन्छ भने सानोतिनो डनगिरी दादागिरीहरूकोलाई चाहिँ रिजेक्ट गरेर माइनस गरेर पनि अगाडि बढ्न सकिन्छ। त्यसकारणले वाम पार्टीको लागि पनि, वाम पार्टीको इन्टर्नल डाइनामिक्सलाई प्युरिफाइड गर्न पनि यसले मद्दत गरेको छ। अगर वाम पार्टी नेपालमा सुध्रिन्छ भने वाम एकता हुने बित्तिकै काङ्ग्रेसमा पनि एकताका प्रोसेसहरू सुरु भए, होइन एउटा चाहिँ कोलिसनको कल्चर सुरु भयो। यो त सिकाएको त हिजो त एमाले हो नि,
एमाले गरिसकेपछि
हो यहाँले चाहिँ काङ्ग्रेस रियाक्टिभ पार्टी भयो, यहाँले चाहिँ काङ्ग्रेस रियाक्टिभ पार्टी देखियो। किन उसले गर्नुभन्दा पहिल्यै कि त सोच्नु पर्थ्यो यो, होइन तर पनि के छ भने देर आया दुरुस्त आया भन्छन्, होइन अब काङ्ग्रेस यसको सबभन्दा ठुलो चाहिँ असर के पर्ला यो वाम एकताको भनेपछि के देखियो भने सबभन्दा ठुलो पार्टीमा यसको असर परिसक्यो। यसको असर पर्ने बित्तिकै अब काङ्ग्रेस पनि म ठुलो पार्टी हुँ, एकमात्र चाहिँ लोकतन्त्रवादी हुँ भनेर भन्ने चाहिँ हैसियतमा रहेन, उसलाई पनि कोलिसनमा जानै परौँ, चाहे राप्रपा लिएर होस् चाहे मधेसवादी लिएर होस्। त असरहरू पर्न थालिसके, होइन यो असरहरूले अब जनता र चाहिँ मुलुकलाई के फाइदा के बेफाइदा हुन्छ यो एउटा चाहिँ छुट्टै डिबेटको विषय हुन्छ।
त नेपाली काङ्ग्रेसलाई चाहिँ मैले अहिले यसो हेर्दाखेरि यसले झट्का लागेको छ, सात आठ टेन्टरको भुइँचालो यसमा आएको छ,
अघि पनि भन्नुभयो
अघि पनि मैले भने त्यसले गर्दा यो पार्टीमा कहिले पनि अहिले 24 घन्टा जस्तो राउन्ड द क्लक बैठक मिटिङ छलफल अब के गर्ने भन्ने भएको छ। म आए पनि चाहिँ भेटघाटमै अलिअलि व्यस्तै छु होइन, कसरी जाने भन्ने कुरामा त के देखियो भने वैचारिक रूपमा पनि क्ल्यारिटी चाहिने रहेछ, एलायन्स पनि चाहिने रहेछ, कोलिसन पनि नगरी नहुँदो रहेछ, टिकटमा पनि बटवारा गर्नु पर्यो, अब एउटा नयाँ कल्चर चाहिँ नेपाली राजनीतिमा इन्ट्री भयो।
सँगसँगै अब चाहिँ फरक फरक विचारधारा फरक फरक एजेन्डा भएका दलहरूको गठबन्धन चाहिँ कति लामो जान्छ भन्ने कुरा पनि त रहला नि।
अब हेर्नुहोस् एमाले र माओवादीको एकीकरण स्वाभाविक लाग्छ कि वैचारिक पृष्ठभूमि हेर्दाखेरि
दुवै कम्युनिस्ट
हुन्, दुवैले मार्क्स लेनिनलाई छोड्न सक्दैनन्, दुवैको अलिकति कार्यनीति चाहिँ फरक हो, यद्यपि दुवै पार्टीहरूले हिजो हतियारै उठाएका हुन्। काङ्ग्रेसको लागि समस्या छ, नेपाली काङ्ग्रेस पार्टीलाई ठूलो समस्या के छ भने यसको जन्मकालदेखि अहिलेसम्म यो चाहिँ सेन्टरबाट लेफ्टपट्टि थियो, यसका पनि यो चाहिँ समाजवाद भन्थ्यो, प्रजातन्त्र भन्थ्यो, राष्ट्रियता भन्थ्यो, यो पार्टी चाहिँ नेपालको सेन्टरबाट लेफ्टपट्टि टिल्ट गरेको पार्टी हो, त लेफ्टपट्टि टिल्ट गरेकै हुनाले यसले गाउँको विकासको कुरा गर्छ, वृद्धको पनि गर्छ होइन, त्यो सबै थियो। तर अब आएर यसलाई चाहिँ के अप्ठ्यारो पर्दछ भने अब राप्रपा जस्तो राइटिस्ट एकदमै घोर दक्षिणपन्थी पार्टी जो धर्म हिन्दू धर्म राख्नुपर्छ भन्छ, जो राजा ल्याउनुपर्छ भन्छ, अब मधेसी पार्टीहरू जो चाहिँ पहिचानको नाममा जातिको राजनीति गर्दैछन् होइन,
उपेन्द्र यादवको संघीय समाजवाद फोरम गऱ्यौँ भने नेचरले कहाँ कहाँ कम्युनिस्ट जस्तो गन्दा हुने,
उसको चाहिँ उसको त फेरि पृष्ठभूमि पनि कम्युनिस्टै हो। त अब महन्त ठाकुर, विजय गस्दार या अरू जो छन् होइन, यिनीहरू त सबै चाहिँ हिजो चाहिँ काङ्ग्रेसमै थिए, तर आज पहिचानको जातिको राजनीति गर्दैछन्। अब पहिचान जातिको नस्लको राजनीति गर्नेहरूसँग मिलेर जाने भनेको त्यो संसारमा जहाँ पनि जस्तो अहिले ट्रम्पले गरेका छन्, ट्रम्पले के गर्छ भने
अमेरिकामा
अमेरिकन सुप्रिमेसी, अङ्ग्रेजी बोल्ने, गोरो छाला भएको, एङ्ग्लो सेक्सन, यो सबैको नाराबाट उसले जितेको हो नि। इन्डियामा पनि दक्षिणपन्थी सरकार छ, नरेन्द्र मोदी, यो चाहिँ हिन्दू सगौरव राष्ट्र हुनुपर्छ, हिन्दू धर्मको नाममा राजनीति गरौँ। त नेपाली काङ्ग्रेसलाई एकातिर धर्मको प्रेसर पर्छ भोलि, अर्कोतिर जातिको प्रेसर पर्छ, त यसको आफ्नो चाहिँ मौलिक जुन चरित्र थियो सेन्टरबाट लेफ्ट हुने भनेको चाहिँ गरिबहरूको हेर्ने, किसानहरूको हेर्ने, कल्याणकारी राज्य स्थापना गर्ने, अलिकति समाजवाद उन्मुख राष्ट्र गर्ने, यी सबै एजेन्डाहरू त फ्लप खान्छन् होइन, किनभने यो जातिको राजनीति दिँदैन। त्यस कारणले काङ्ग्रेसको चाहिँ वैचारिक रूपमै काङ्ग्रेसलाई ठुलो समस्या आउनेवाला छ, कसरी अगाडि बढ्ने भनेर यो एलायन्स सँगसँगै होइन, किन राइटिस्ट कोर्समा काङ्ग्रेस जाने बित्तिकै काङ्ग्रेसको नेतृत्वमा किन जाने, त्यो त राप्रपाकै नेतृत्वमा गए भइहाल्यो भन्ने चाहिँ आवाज उठ्न सक्छ। त्यस कारणले काङ्ग्रेसले यसलाई चाहिँ अलिकति सुविचारित रूपमै एलायन्सहरू गर्नुपर्छ जस्तो मलाई लाग्छ। पृष्ठभूमि कम्युनिस्ट भएको कुराले गर्दा एमाले र माओवादीकोलाई अस्वाभाविक ठानिँदैन, अब त्यसैले पनि होला काङ्ग्रेसमा सबभन्दा बढी छटपटि छ यसले, जति छटपटी एमाले र माओवादीमा कम छ त्यसको कार्यकर्ताहरूमा पनि कम छ। काङ्ग्रेस पार्टीभित्र ऱ्याङ्क एन्ड फाइलमा शेरबहादुरदेखि लिएर रामचन्द्रदेखि लिएर यसको ऱ्याङ्क एन्ड फाइलदेखि लिएर तल्लो तहसँग पनि काङ्ग्रेसले अब मधेसीसँग राप्रपासँग मधेसवादी पार्टीहरूसँग यो गर्दाखेरि हाम्रो अस्तित्व के हुने, कसरी यसलाई चाहिँ जिल्ला मिलाउने भन्ने ठुलो च्यालेन्ज चाहिँ काङ्ग्रेसलाई छ।
काङ्ग्रेसकै भित्र नेताहरूको पनि दुई थरी धारणा आइरहेछ, एक थरी चाहिँ वाम एकताले अब काङ्ग्रेसलाई एउटा अवसरको रूपमा लिनुपर्छ, अवसर उपलब्ध भयो काङ्ग्रेसका लागि भनेर, एक चाहिँ वाम एकताले गर्दाखेरि चाहिँ हामी चाहिँ अब ध्वस्तै हुने भयो, अघि नै तपाईँले भन्नु नि आर्ट डिरेक्टरकै भुइँचालो गयो, अब हामी चाहिँ सिद्धिन्छौँ भन्ने खालका धारणाहरू आइरहेको छ काङ्ग्रेस नेता।
दुइटै छ, दुइटै म देखिरहेकै छु, म देख्छु पनि। म चाहिँ के छ भने वाम एकताले चाहिँ काङ्ग्रेसलाई काङ्ग्रेसको क्रियाशीलता बढाएको छ, अब त केही नगरी हुँदैन भनेर। वाम एकताले चाहिँ हामी चाहिँ अब तत्कालै आइहालौँ, यो एक दुई महिनाभित्र चुनाव छ, हामीलाई चाहिँ यसले सक्दछ भन्ने त्रास पनि छ। एकातिर अब अवसर पनि ढोका खुलेको छ, अब चाहिँ अलिकति नयाँ ढङ्गले वैचारिक चाहिँ सोचहरू अगाडि बढाउनुपर्छ, डिस्कोर्सहरू नयाँ लिनुपर्छ होइन, नयाँ एलायन्सहरू पनि गर्नुपर्छ भन्ने, एकातिर त्यो अवसर पनि आएको छ भने समय छैन, समय कम छ, वाम एकता भइहालो चुनावमा, अब यसले 50% भोट पनि ल्याएको छ, भोलि चाहिँ यसले दुई तिहाई ल्यायो भने त बर्बादै गर्छ भन्ने त्रास पनि छ। त्यस कारणले अब काङ्ग्रेसले चाहिँ अब के गरी अगाडि जाने होला भनेर भन्ने कुराको चुनौती काङ्ग्रेसलाई हो। अहिले त्यो विषयमा डिबेट नगरौँ होइन, त्यसकारण चाहिँ त्यो पार्टीसँग पनि धेरै चाहिँ ज्ञानी विद्वान मान्छेहरू छन्। तर के छ भने अहिले काङ्ग्रेसलाई तपाईँले भनेको कुरा करेक्ट हो, ठुलो भयमा हालिदिएको छ, र ठुलो के छ भने सक्रियता बिना काङ्ग्रेसलाई त लवस्तरो पार्टी पनि भन्थे नि, यो यसै पनि यो ठुलो पार्टी भइरहेको हुन्छ, बिपीले के रोपिदिए के रोपिदिए होइन, कम्युनिस्टहरू कहिले मिल्दैन, यसको आधार त्यही त हो नि, भू राजनीतिको फाइदा छ। काङ्ग्रेसले अहिलेसम्म नेपालमा यता 46 सालपछि चाहिँ गरेको चाहिँ आफ्नो मूल्याङ्कन भनेको कम्युनिस्ट डिभाइडमा हामी फाइदा हुन्छौँ, नेपालको भू राजनीति खास गरी भारतले हामीलाई सपोर्ट गर्छ गर्छ, बिपी कोइरालाको नाम लिइसकेपछि भोट झर्छ झर्छ, यो तिनवटा बेसिसमा काङ्ग्रेस अगाडि बढेको हो। अब त्यतिले नपुग्ने भयो भने ठुलो त्रास चाहिँ भयो। अब हामी कसरी सक्रिय हुने, के एजेन्डा बोक्ने, अब जनतासँग कसरी कनेक्ट हुने, सबै काठमाडौँवासी भइसके होइन, जनतासँग डिट्याच छ काङ्ग्रेसको, खालि इतिहास होइन, यसको कल्चर, यसको यसको भ्यालुजहरूले भोट झरिरहेको, त्यस कारणले यो पार्टी चाहिँ अलिकति अहिले इतिहासको यो यता यो 30 वर्षको इतिहासमा यो पार्टी अलिकति अलिकति होइन सङ्कटमा चाहिँ छ, धरापमा ठुली छ। फेरि अर्को ठुलो समस्या यो पार्टीलाई के छ भने, यस्तो सङ्कटबाट उभार्नको लागि यो पार्टीको लिडरसिप जो छ अहिलेको त्यो सक्षम छैन।
शेरबहादुर देउवा
सक्षम होइन, यसको यसको ऱ्याङ्क एन्ड फाइल नै सक्षम छैन। अब यिनीहरूले कलेक्टिभ इफोर्ट गरे भने 10-20 हजार जो छन् यिनीहरू सबै मिलेर यो बाटो लिएर जाउँ भनेर भन्यो भने केही सम्भावना छ, नभए यो 30 वर्षको दरमियानमा अधिकांश यसका चाहिँ नेताहरू जो छन् केन्द्रमा राजनीति गरेकाहरू यिनीहरूको जनताको बीचमा यिनीहरूको स्वीकार्यता अत्यन्तै ठूलो चुनौतीले भरिएको छ। त्यसमा खास गरी शेरबहादुरजीको जुन यो अहिले क्याबिनेटको विस्तार गरेको काम अनि विभिन्न उहाँको पर्फर्मेन्सहरू महाअभियोगहरू यो सबै कुराहरूले गर्दा उहाँको इमेज बिल्डअप हुन सकेन। अब नेता जो कमान्डर हो, कमान्डरकै इमेज बिल्डअप नहुँदाखेरि त्यसका सैनिकहरूको के हालत हुन्छ?
कुरा निकालिहाल्नुभयो, गिरिजाप्रसाद कोइरालाको अवसानपछि चाहिँ काङ्ग्रेसले गतिलो नेता पाएन भनेर जुन भनिरहन्थ्यो त्यो कुरा चाहिँ पुष्टि गर्ने होइन, म गतिलो छु मैले गर्न सक्छु भन्ने देखाएर
सक्छु भन्ने नेता आएको छैन
छैन, गर्न सक्छु भन्ने अवसर त शेरबहादुर देउवाले पाउनु भयो नि होइन अहिले
होइन। अब गिरिजाप्रसाद कोइरालाको तागत के हो भने, यस्तो सङ्कटमा उहाँ यतिखेर चाहिँ जनतासँग गएर चाहिँ तागत लिनुहुन्थ्यो, पोखरामा आमसभा राख्नुहुन्थ्यो, कार्यकर्ता भेटघाट राख्नुहुन्थ्यो, म उहाँसँग 10 वर्ष बसेको छु होइन, मैले उहाँको कार्यशैली हेरेको छु, म उहाँको सल्लाहकारै भएर बसेँ 8 वर्ष, त 2-3 वर्ष पिए भएर बसेँ उहाँसँग होइन, मैले उहाँसँग उहाँको कार्यशैली हेरेको छु, उहाँसँग 24 घन्टा जस्तो इन्ट्रेक्सन गरेको छु। उहाँ यो सङ्कट आउँदाखेरि यतिखेर अहिले जुन चाहिँ ब्रोडर डेमोक्रेटिक एलायन्स भन्ने अहिले गरिरहेछ नि काङ्ग्रेसले, त्योभन्दा पहिले उहाँ विराटनगरमा कार्यकर्ता भेटघाट गर्नुहुन्थ्यो, झापामा जानुहुन्थ्यो, पोखरामा जानुहुन्थ्यो, धनगढीमा जानुहुन्थ्यो, कमसेकम पनि 10-20 ठाउँमा गएर क्विकली हेलिकप्टरै लिएर भए पनि जानुहुन्थ्यो होला है, या गाडियै लिएर पनि दौडिनुहुन्थ्यो, 80 वर्षमा दौडिनुहुन्थ्यो होला। अहिलेको नेताहरूसँग त्यो क्रियाशीलता छ,
त्यो शिक्षा पाउनु भएन छ अहिलेको नेताहरूले
पटक्कै, कसरी जा कमसेकम जहाँ सकिन्छ त्यहाँ त गएर के गरेन, अब काङ्ग्रेसको बाटो के हो भनेर सोद्धाखेरि भोलि जे जस्तो अहिलेको अहिलेको एकतामा माओवादीले र एमाले पनि त्यो गरेन नि। गिरिजाप्रसाद कोइरालाको नेपाली राजनीतिमा काङ्ग्रेसभित्र शक्ति भनेको उहाँले निर्णय त आफ्नो इच्छाअनुसार गर्नुहुन्थ्यो होला, त्योभन्दा पहिले कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुन्थ्यो, पिपुललाई त्यसमा अवेर गर्नुहुन्थ्यो, त्यो खालको नेता अहिले पिपुलसँग कनेक्ट भएको कार्यकर्तासँग कनेक्ट भएको नेताहरूको अभाव भयो अहिले वास्तवमा काङ्ग्रेसमा।
अरू दलमा पनि त्यस्तै नै छ नि,
अरू दलले पनि हैकमवादी शैली अप्नाए, खास गरी खड्गो ओलीजी र प्रचण्डजीले हैकमवादी शैली अप्नाएर हामी एकीकरण गर्छौँ तिमीहरू कार्यकर्ताहरू मान है भनेर भने, अब त्यो शैलीको रियाक्सन चाहिँ काङ्ग्रेसमा पनि देखियो, किनभने काङ्ग्रेसले पनि कहीँ पनि कुनै कार्यकर्ता भेलाबाट अब कुन बाटो जाने भन्ने सोचेन, सोचिरहेको छैन, अब आज 4-5 दिन भइसक्यो तर त्यो सोच्न जरुरत ठानेन, त यस्तो बेलामा कसैको सम्झना आउँछ भने त्यो गिरिजाप्रसादकै हो।
हुन्छ, समय दिनुभयो, कुराकानी गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, मलाई पनि उज्यालो नेटवर्कले चाहिँ समय दियो आफ्नो कुरा राख्नलाई, यसलाई धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। राजनीतिक दलहरूले पछिल्लो पल्ट बनाएका गठबन्धन, यी गठबन्धनको आवश्यकता र यसले नेपाली राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पार्ने दीर्घकालीन प्रभावका बारेमा कुराकानी गर्दै, उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफ्ले पनि विदा हुन्छु। नमस्कार।